यस कार्यक्रम जोइसमेन मिनिस्ट्रीज का साथीहरू र साझेदारहरूका सहयोगद्वारा सम्भव भएको हो।
त्यसो भए म यहाँ साँच्चै नै यो कुरा भन्न चाहन्छु कि यदि तपाईँ परमेश्वरले चाहनु भएको सबै गर्न जाँदै हुनुहुन्छ र उहाँले चाहनुहुने सबै बन्नुहुन्छ भने कहिलेकाहीँ तपाईँ एक्लो हुनुहुन्छ। ठिक छ, कतिजना आज वचनको लागि तयार हुनुहुन्छ? तपाईँलाई थाहा छ म कतै जाँदा कहिले पनि सन्देश निकालेर प्रचार गर्दिनँ। म तपाईँहरूकोमा के ल्याउँछु त्यसमा उद्देश्यपूर्ण हुन्छु र म प्रार्थना गर्दछु कि मसँग सधैँ उचित ऋतुमा सही वचन हुनेछ। आज बिहान यो वचन बोल्दै गर्दा किनभने परमेश्वरको वचनमा धेरै शक्ति छ। यो अभिषेक हो जसले हाम्रो जीवनमा बन्धनको जुवा नष्ट गर्दछ र जब तपाईँ बसेर आज बिहान वचन प्राप्त गर्नुहुन्छ बन्धनहरू तोड्न सकिन्छ। तर त्यसको लागि तपाईँ मसँग विश्वासमा सामेल हुन आवश्यक छ। म विश्वास गर्छु र तपाईँहरू पनि विश्वास गर्नुहोस्। यदि यहाँ कसैले यीशुलाई ग्रहण गर्नुभएको छैन भने तपाईँहरूले सेवाको अन्त्यमा प्रार्थना गर्न सक्नुहुनेछ। यदि तपाईँ पवित्र आत्माले भरिनु भएन भने त्यो पनि हुनेछ कि तपाईँले ताजा स्पर्श प्राप्त गर्नुहुनेछ। यदि तपाईँ केवल एक प्रकारको चिन्तित थकित हुनुहुन्छ भने वचन प्रचार गर्दै गर्दा उहाँले तपाईँलाई छुनुहुनेछ। र म प्रार्थना गर्दछु शारीरिक मानसिक भावनात्मक चङ्गाईको लागि। हामीमध्ये कसैसँग खेर फाल्ने समय छैन। त्यहाँ धेरै चिजहरू छन् जुन तपाईँले आज बिहान गर्न सक्नुहुन्छ। धेरै चिजहरू म गर्न सक्छु तर हामी यहाँ सँगै छौँ र परमेश्वर यहाँ हुनुहुन्छ र केही अद्भुत कुरा हुनेवाला छ। आमेन। आज बिहान मेरो सन्देशको शीर्षक हो भिडलाई पछाडि छोड्दै। हामी सबैको भिड छ। तपाईँको छिमेकमा त्यो भिड हुनसक्छ वा तपाईँको कार्यस्थलमा वा तपाईँको विद्यालयमा वा तपाईँको विस्तारित परिवारमा भिड हुनसक्छ। तर हामी सबैको आफ्नै सानो भिड छ र जब परमेश्वरले तपाईँको जीवनलाई छुनुहुन्छ कतै लैजान चाहनुहुन्छ भिड जान चाहँदैन। र त्यसैले कहिलेकाहीँ तपाईँले परमेश्वरसँग नजाने वा भिडलाई पछाडि छोड्ने निर्णय लिनुपर्छ। मर्कुस 4:35 यसरी भन्दछ, त्यस दिन जब साँझ पर्यो उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो हामी अर्कोतर्फ जाउँ। र अध्याय 5:1 यसले भन्छ, र तिनीहरू अर्कोतिर आइपुगे। तर 4:35 र 5:1 बिचमा के भयो? तिनीहरू बीच ठुलो अनुपातमा आँधी आएको थियो। तपाईँहरूमध्ये कतिजना त्यस्तै बाटो भएर जाँदै हुनुहुन्छ? कतिजना अहिले त्यस्तो कुराको बिचमा हुनुहुन्छ? म तपाईँलाई केही भन्न चाहन्छु। अध्याय 4:35 र अध्याय 5:1 बिचको कुरालाई म मध्य भन्छु र तपाईँलाई थाहा छ सुरु गर्न गाह्रो छैन। यो उत्साहसँग आउँछ। यो नयाँ कुरा हो। हामीसँग एउटा सपना छ। हामीले दर्शन पाएका छौँ। हामीसँग एउटा विचार छ। हामी आफ्नै व्यवसाय सुरु गर्नेछौँ। घरको पैसा तिर्नेछौँ। ऋणबाट मुक्त हुनेछौँ। तौल घटाउनेछौँ। व्यायाम गर्नेछौँ। सेवाकाईमा जानेछौँ। कतिजनालाई थाहा छ उज्यालो विचार प्राप्त गर्न गाह्रो छैन। तर म तपाईँलाई इमान्दारीपूर्वक भन्न चाहन्छु, त्यहाँ तुलनात्मक रूपमा थोरै मानिस छन् जो अर्को किनारसम्म पुग्छन्, जुन उनीहरूले सुरु गरेको कुरा पुरा गर्दछन् र तिनीहरूले जान्दैनन् कि यो बीचमा कसरी तर्ने। किनभने धेरै पटक जब बीचबाट जाँदै हुनुहुन्छ तपाईँ चेलाहरू जस्तै हुनुहुन्छ, यसो ढुङ्गामा सुतिरहेको जस्तो देखिन्छ र तपाईँ एक्लै हुनुहुन्छ जस्तो महसुस हुन्छ र यो गाह्रो छ र तपाईँसँग त्यो सबै समर्थन र प्रोत्साहन छैन जुन तपाईँलाई आवश्यक छ जस्तो लाग्छ। तर म तपाईँलाई आत्मिक परिपक्वताको उच्चतम स्तरको मेरो परिभाषा पढ्न चाहन्छु र जे होस् परमेश्वरले हामी प्रत्येकको लागि येशु ख्रिस्टको छविमा रूपान्तरण भएको चाहनुहुन्छ। मुक्ति पाउन मात्रलाई होइन र कुनै दिन स्वर्ग जान मात्रलाई होइन, यदि यो सबै हाम्रो लागि थियो भने विश्वास गरेकै क्षणमा उहाँले हामीलाई लानुहुन्थ्यो। उहाँले हामीलाई उद्देश्यका लागि यहाँ छोड्नु भएको छ किनभने बाइबलले भन्छ हामी ईश्वरका व्यक्तिगत प्रतिनिधिहरू र उहाँको राजदूतहरू हौँ। र यो प्राप्त गर्नुहोस्, एम्प्लिफाइड बाइबलले भन्छ कि परमेश्वरले हामी मार्फत संसारलाई आफ्नो अपिल गर्दै हुनुहुन्छ। त्यो अचम्मको छ। क्रिस्चियनहरूले आफूले गर्नुपर्ने व्यवहार गर्यो भने चर्चमा जाने मात्र होइन तर मेरो मतलब मण्डलीबाट बाहिर निस्कनुहोस्, मेरो मतलब मण्डली छोड्ने होइन तर तपाईँलाई चाहिने कुरा प्राप्त गर्नुहोस् र यसले तपाईँलाई बढ्न मद्दत गर्न दिनुहोस् र जीवन बिताउनुहोस्। यदि तपाईँ जीवन जिउनुहुन्छ भने तपाईँले धेरै मानिसहरूलाई प्रचार गर्न जान आवश्यक छैन र यदि हामी सबैले त्यसो गरिरहेका थियौँ र गरिराखेको भए सबैभन्दा पहिला हामीलाई आजको समस्याहरू हुने नै थिएनन् र दोस्रो संसारले मुक्ति पाएर येशु आइसकेको हुन्थ्यो। येशु ख्रिस्टको जस्तै स्वरूपमा परिवर्तन हुनु। सबैजना प्रचार गर्नको लागि बोलाइएका हुन्नन्। मलाई लाग्छ परमेश्वरले उनीहरूलाई ल्याउन चाहनुहुने एउटा निश्चित कुरा छ। केही मानिसहरू सुसमाचारतर्फ बढी झुकेका छन्। मलाई मानिसहरूले मुक्ति पाएको हेर्न मनपर्छ तर म आफूलाई प्रचारक भन्न चाहन्न। कतिपय मानिसहरू प्रोत्साहन गर्ने मात्र हुन्छन्। उनीहरूलाई प्रोत्साहन नगरी बोल्न सक्दैनन् र म मानिसहरूलाई प्रोत्साहन गर्न मन पराउँछु तर म आफैले जन्मजात प्रोत्साहनकर्ता भन्न चाहन्न। मेरो हृदयमा भएको एउटै कुरा विश्वासीहरूको लागि आत्मिक परिपक्वता हो। त्यो परमेश्वरबाट मेरो काम हो तपाईँलाई बढ्न मद्दत गर्नु ताकि तपाईँले ती चिजहरूको आनन्द लिन सक्नुहोस् जसको लागि येशु मर्नुभयो। आउनुहोस्, परमेश्वरसँग मेरो सुरुका हिँडाइमा म यी सबै प्रतिज्ञाहरू सुनेर थकित थिएँ तर मैले ती वचनमा देखेँ तर तिनीहरू वास्तवमा मेरो जीवनमा वास्तविक थिएनन् र तिनीहरूले कसरी वास्तविकता बनाउने भनेर कसैले मलाई बताएको थिएन। म एक आध्यात्मिक चियरलिडर बन्न सकौँला तर म तपाईँलाई मिठाई मात्र खुवाउन सक्दिनँ। मैले तपाईँलाई कुराहरू भन्नुपर्छ जुन तपाईँ सुन्न चाहनुहुन्न। तपाईँलाई केही कुराहरू मैले भन्नै पर्छ जसले तपाईँको कुर्सी हल्लिन सक्छ किनभने आत्मिक रूपमा हुर्कनु शारीरिक रूपमा हुर्कनु जस्तै हो। यो सधैँ सजिलो हुँदैन र त्यहाँ बाइबलमा केही वचनहरू छन् जसको बारेमा हामी कुरा गर्न मन पराउँदैनौँ र तीमध्ये एक हो कष्ट भोग्नु। धन्यवाद तपाईँको उत्कृष्ट प्रतिक्रियाको लागि। तपाईँलाई थाहा छ, होस् छोडिदिनु कुरालाई। आत्मिक परिपक्वताको उच्चतम स्तरको मेरो परिभाषा यस्तो छ, म तपाईँहरूलाई त्यहाँ लिएर जान चाहन्छु। धैर्यताका साथ दुःख भोग्दै प्रतीक्षा गर्दा राम्रो मनोवृत्तिको साथ परमेश्वरमा भरोसा राख्दै र अरू मानिसहरूको लागि आशिषको विषय बन्दै जानु। म तपाईँहरूलाई फेरि बताउँदैछु। परमेश्वरले यो कुरा म तपाईँ हामीले बुझेको चाहनुहुन्छ। परमेश्वरले हामीले दुःख पाएको मन पराउनुहुन्न तर हामीले दुःख पाउँदा सही व्यवहार गरेको मन पराउनुहुन्छ। हेर्नुहोस्, उहाँ हामीसँग अझै राम्रो व्यवहार होस् धैर्यपूर्वक पर्खन उहाँमाथि भरोसा गर्न जारी राख्न सबैभन्दा महत्त्वपूर्ण कुरा मानिसहरूमा पुग्न र मद्दत गर्न रहेको छ। त्यो बिउ हो जुन तपाईँले आफ्नो सफलताको लागि रोप्नुहुन्छ। कसैलाई गएर मद्दत गर्नु हो जब तपाईँ आफैलाई मद्दत गर्न सक्नुहुन्न। यो अचम्मको छ कि तपाईँ कसरी अरूलाई मद्दत गर्न सक्नुहुन्छ। धैर्यताका साथ पर्खँदा दुःख भोग्नु र धैर्यता भनेको पर्खने मात्र होइन, पर्खिरहँदा कसरी व्यवहार गर्नुहुन्छ भन्ने कुरा हो। एक राम्रो व्यवहारसँग धैर्यतासहित प्रतीक्षा गर्दा, जब परमेश्वरमा भरोसा गर्दै हुनुहुन्छ र अन्य मान्छेको लागि आशिषित हुनुहुन्छ। अब हामी यसलाई पढ्नेछौँ। त्यस दिन जब साँझ पर्यो, उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, हामी अर्को छेउमा जाउँ। ये भिडलाई पछाडि छोड्दै, मैले त्यो शीर्षक भएको सन्देश कहिल्यै सुनेको छैन। म पक्का छु त्यहाँ एउटा छ, तर यो प्रचार गर्ने म पहिलो हुँ जस्तो गरी सोचौँ। भिडलाई पछाडि छोडेर जुन डुङ्गामा बस्नुभएको थियो त्यसैमा उहाँलाई चेलाहरूले आफ्नो साथ लगे र अरू डुङ्गाहरू पनि उहाँको साथमा थिए। अनि त्यहाँ ठुलो हुरी बतास चल्यो र छालहरू डुङ्गामा बज्रन लागे, यहाँसम्म कि डुङ्गा पानीले भरिन लाग्यो। यो कुनै सानो बतास चलिरहेको थिएन, यो ठुलो थियो र यसो डुङ्गाको पछिल्लो भागमा सुतिरहनु भएको थियो। तपाईँलाई मन पर्दैन? परमेश्वर तपाईँ कता हुनुहुन्छ? मेरो जीवनमा किन केही गर्नुहुन्न? अनि चेलाहरूले उहाँलाई बिउझाएर भने, गुरुज्यू हामी डुब्यौँ भन्ने तपाईँलाई वास्ता छैन? हे परमेश्वर, के तपाईँले मलाई प्रेम गर्नुहुन्न? तपाईँ कहाँ हुनुहुन्छ? तपाईँले मलाई किन मद्दत गर्नुभएको छैन? तपाईँहरूलाई मन नपर्ने कुरा भन्न गइरहेको छु, तर म तपाईँहरूलाई मनपर्ने कुरा भन्न आएको होइन, तर मद्दत गर्न आएको छु। कहिलेकाहीँ छुटकारा पाउनुहुँदा, जब तपाईँ छुटकारा पाएको चाहनुहुन्छ, त्यति बेला तपाईँको लागि उत्तम कुरा नहुनसक्छ। आज तपाईँलाई यो मन नपर्न सक्छ, तर यो धेरै राम्रो कुरा हो। तपाईँ भन्नुहुनेछ, ओहो मलाई आशा छ ऊ फर्केर आउनेछ। मलाई फेरि भन्न दिनुहोस्, यो सबै कुराबाट छुटकारा पाउनु सधैँ हाम्रो लागि उत्तम कुरा होइन, किनकि चिजहरू राम्रो हुँदा हामी हुर्किँदैनौँ। हामी वृद्धि हुन्छौँ जब केवल परमेश्वर मात्र हामीसँग हुनुहुन्छ र हामी सोच्दछौँ संसारमा किन हामीलाई उहाँले मद्दत गर्न लागिरहनु भएको छैन। परमेश्वर तपाईँ कहाँ हुनुहुन्छ? किन परमेश्वर? किन कहिले परमेश्वर? कहिले? मैले मेरो जीवनमा के भइरहेको छ बुझ्न सकेको छैन। यसको कुनै अर्थ छैन। म तपाईँलाई सत्य भन्छु, यदि तपाईँलाई रहस्य मन पर्दैन भने तपाईँले यसुसँग सङ्गत नगर्दा पनि हुन्छ, किनभने त्यहाँ धेरै कुराहरू छन् जुन कुरा उहाँले हाम्रो जीवनमा गर्नुहुन्छ त्यसले हामीमा कुनै अर्थ राख्दैन, र त्यस्तो समयमा हामी परमेश्वरलाई सल्लाह दिन मन पराउँछौँ, होइन त? हामीलाई थाहा छ हामीलाई मद्दत गर्न के गर्न सक्नुहुन्छ। तब उहाँ बिउजनु भयो र बतासलाई हप्काउनु भयो, शान्त हो रोकिजा। अनि बतास थामियो र ठुलो सन्नाटा छायो। यसुले चेलाहरूलाई भन्नुभयो, तिमीहरू किन डराउँछौ? तिमीहरूमा विश्वास छैन? तिनीहरू साह्रै भयभीत भएर आपसमा भन्न लागे, यिनी को हुन्? बतास र समुद्रले पनि यिनको हुकुम मान्छन्। र तिनीहरू अर्को छेउमा पुगे। म खुसी छु तिनीहरूले पार गरे। मलाई कसैले यो भनेको साह्रै मनपर्छ र मलाई आशा छ तपाईँ बुझ्नुहुन्छ। हरेक पटक बस रोकिँदा कोही ओर्लिन्छ, तपाईँहरूमध्ये केहीले यो बुझ्नुहुन्छ। म तपाईँहरूलाई व्यवहारिक रूपमा बुझाउनेछु कि तपाईँले आफ्नो जीवनमा, सेवकाईमा वा जुनसुकै कुरामा ध्यान दिनुभएको छ, तपाईँ केही समयको लागि बढ्नुहुन्छ वा तपाईँ केही समयको लागि प्रगति गर्दै हुनुहुन्छ र त्यसपछि तपाईँ एक स्थिरतामा आउनुहुन्छ। केही समयको लागि फेरि केही भइरहेको छैन र त्यसपछि अन्तत तपाईँ अगाडि बढ्नुहुन्छ। हाम्रो मिनिस्ट्रीको स्तर बढ्यो। 5 वर्षसम्म मैले 2 घरेलु बाइबल अध्ययन सिकाएँ। 5 वर्षसम्म मैले मेरो घरमा हरेक मङ्गलबार राति 25-30 सिकाएँ। त्यसको पारिश्रमिक पाइनँ, त्यसको लागि कुनै पैसा कमाइनँ। अहिले बाहिर गएर हजारौँले प्रचार गर्ने जत्तिकै कडा अध्ययन गरेँ र त्यसपछि मैले बिहिबार बिहान अर्को व्यक्तिको घरमा दोस्रो बाइबल अध्ययन सुरु गरेँ। 5 वर्ष, 5 दिन होइन, 5 मिनट होइन, 5 वर्ष। 5 वर्ष लामो समय हो। तर जब परमेश्वरले मलाई भन्नुभयो अर्को छेउमा जाऊ, मैले अहिले के गरिरहेको छु त्यो देखे। तर 5 वर्षसम्म मैले घरेलु बाइबल अध्ययन सिकाएँ। त्यसपछि परमेश्वरले मलाई त्यो राख्न भन्नुभयो, हेर म एउटा नयाँ काम गर्छु, प्रभु दया गर्नुहोस्। मैले सोचेँ र अब हामी अर्को संसारमा जाँदैछौँ। त्यसपछि म एउटा चर्चमा काम गर्न गएँ र मैले त्यहाँ अरू कसैको अख्तियारमा 5 वर्ष काम गरेँ र मलाई कहिल्यै वा सामान्यतया तिनीहरूले गर्ने निर्णय मन पर्थेन। म सित्तैमा एउटा कुरा भन्नेछु, जबसम्म तपाईँ अधिकार मुनि बस्न सक्नुहुन्न तपाईँ अधिकारको योग्य हुनुहुन्न। हामी सबै मालिक बन्न चाहन्छौँ, तर हामीले कसरी विनम्र हुन सिक्नुपर्छ र यो अर्को विषय हो जुन मानिसहरूलाई मन पर्दैन। वाचम्यान नीले भनेका थिए, हामीले गर्नुपर्ने पहिलो कुरा हामी कोठामा पसेको मिनटमा को अख्तियारमा छ भनेर खोजी गर्ने र त्यो अख्तियारमा आउने निर्णय गर्ने हो। हेर्नुहोस्, म आज प्रचार गर्दैछु तर म वास्तवमा अख्तियारवाला होइन। लिसा परिवारको सदस्य हो जो आज यहाँ हुनुहुन्छ, त्यसकारण उनले मलाई जे गर्न वा नगर्न भनिन् मैले तुरुन्तै गर्नुपर्छ, किनभने यो उनको ठाउँ हो, उनको कुरा हो, उनी अधिकारमा छिन्। र यदि तपाईँ अख्तियार मुनि आउनुहुन्न भने परमेश्वरले तपाईँलाई अधिकारमा हुन बढावा दिनुहुने छैन। आमेन। 5 वर्षसम्म मैले अरू कसैको लागि काम गरेँ, मैले खराब गरेँ, बिलाप गरेँ, चिच्याएँ, उनीहरूको पछाडि कुरा काटे। आउनुहोस् वास्तविक हौँ। र परमेश्वरले मलाई भन्नुभयो कि मैले त्यो गर्न सक्दिनँ, अन्य कर्मचारीहरूसँग मैले मालिकको बारेमा कुरा गर्न हुँदैन। र मैले त्यो बुझेँ र मैले त्यो गरेँ, तर घरमा पनि उनको बारेमा कुरा चाहिँ गर्थेँ। तपाईँलाई थाहा छ यो एकपटकमा हुँदैन र यो बुझ्न हामीलाई धेरै समय लाग्छ। त्यसपछि यहाँ परमेश्वरले मलाई के भन्नुभयो र यो सुन्नु तपाईँको लागि महत्त्वपूर्ण हुनेछ। कोसँग कुरा गरिरहनु भएको छ त्यसले मतलब राख्दैन, तर तपाईँको वचन जसले क्षति गरिरहेको छ। त्यो 5 वर्षको अन्त्यमा त्यसैले अब मैले 10 वर्ष लगाएँ, अझै पनि अर्को छेउ पुगेको छैन, अझै पनि आधीकै बिचमा छु, अनि लामो कथा छोटोमा परमेश्वरले स्पष्ट बनाउनु भयो कि चर्चको जागिर मैले छोड्नुपर्छ, आफ्नो सेवकाई लिएर चारै दिशा जानुहोस्। खैर त्यो उत्साहजनक सुनिन्छ, तर कसैले मलाई ती चारै दिशामा चिन्दैनन्। र मैले मलाई थाहा भएको कुरा गरे, म सेन्ट लुइसमा बस्छु, त्यसैले म सेन्ट लुइसको उत्तर दक्षिण र पूर्व पश्चिम गएँ। म तपाईँहरूलाई साँचो भन्दैछु, महिनामा एकपटक हामी सहरको प्रत्येक भागमा बैठक गऱ्यौँ। यदि मसँग एक बैठकमा 100 जना थिए भने म मरेको भए स्वर्ग जान्थेँ। तर तपाईँलाई थाहा छ, जब मैले चर्चमा मेरो जागिर छोडेँ, मैले भिडलाई पछाडि छोड्नु पर्यो। जब मैले ख्रिस्टलाई ग्रहण गरेँ, म पहिले नै पुनर्जन्म भएको थिएँ, तर जब परमेश्वरले 1976 मेरो जीवनमा छुनुभयो र मलाई वचन सिकाउन बोलाउनु भयो, मलाई के भनौँ, भिडले मलाई छोड्यो, मैले तिनीहरूलाई छोड्नु परेन। र म पूर्ण सत्य बोल्दैछु, मैले चिनेका सबैजना मध्ये मसँग रहेको 2 व्यक्तिको बारेमा मात्र सोच्न सक्छु जोहरू मसँगै छन्। र अरू सबैले मात्र भने तपाईँले त्यसो गर्न सक्नुहुन्न, तपाईँ महिला हुनुहुन्छ, यो ठिक होइन, मलाई मेरो चर्च छोड्न भनियो, तिनीहरूले मलाई या त चुप लाग्न वा छोड्न भने, र चुप रहनु मेरो लागि त्यति बेलाको विकल्प थिएन। र म सधैँ सही नहुन पनि सक्छु, तर मेरो हृदय सही थियो, म परमेश्वरसँग धेरै प्रेममा थिएँ, मैले यसलाई सहन सकिनँ र म चाहन्थेँ, हे परमेश्वर, म वचन सिकाउन चाहन्थेँ। र हेर्नुहोस्, परमेश्वरबाट दर्शन देख्दा त्यो दर्शन तपाईँले नै देख्नुहुन्छ भनेर बुझ्नुपर्छ, तर अरू सबैले देख्दैनन्, तिनीहरूसँग त्यो दर्शन छैन, त्यसैले बुझ्दैनन्। तपाईँ किन उत्साहित हुनुहुन्छ? मेरा साथीहरूले मलाई धार्मिक कट्टरपन्थी बन्ने बताए किनभने म अब उही कामहरू गर्न चाहन्न जुन म गर्ने गर्थेँ। म मेरो पुरै साँझ महिलाहरूको समूहसँग गहना पार्टीमा बिताउन चाहन्न। म सैतानहरूलाई बाहिर निकाल्न चाहन्थेँ र परमेश्वरमा विश्वास गर्नुहोस् र त्यसो भए म यहाँ साँच्चै भन्न चाहन्छु भन्ने कुरा यो हो कि यदि तपाईँ परमेश्वरले चाहेको सबै गर्न जाँदै हुनुहुन्छ र उहाँले चाहनुहुने सबै बन्नुहुन्छ भने कहिलेकाहीँ तपाईँ फेरि एक्लो हुनुपर्छ। किनकि तपाईँका सबै साथीहरू जान चाहँदैनन् जहाँ परमेश्वरले तपाईँलाई लैजान चाहनुहुन्छ। र म तपाईँलाई भन्न सक्छु अहिले र मलाई यो थाहा छ, तपाईँलाई समाति राख्ने यस्तो एउटा ठुलो कुरा छन्, त्यो तपाईँले समय बिताउने भिड हो। म फेरि भन्न गइरहेको छु, तपाईँलाई समाति राख्ने यस्तो एउटा ठुलो कुरा छन्, त्यो तपाईँले समय बिताउने भिड हो। यो तपाईँसँगै काम गर्ने र खाजा खाने व्यक्तिहरू पनि हुन सक्छन् र तपाईँ तिनीहरूलाई फोहोर चुट्किला सुनाउनुहुन्छ र उनीहरूको कामको बारेमा र मालिकको बारेमा गनगन गर्नुहुन्छ र तपाईँ त्यहाँ हुन आवश्यक छैन। कहिलेकाहीँ तपाईँ भिडबाट टाढा जानुपर्छ। भजन सङ्ग्रह एकको एक पदमा यस्तो बहुमूल्य वचन छ, धन्य हो त्यो मानिस जो दुष्टहरूको साथमा हिँड्दैन। एम्प्लिफाइड बाइबलले भन्छ, धन्य त्यो हो जसले अधर्मीहरूबाट सल्लाह लिँदैन। के गर्दैछु भन्ने थाहा नहुने व्यक्तिसँग गएर सल्लाह नलिनुहोस्। तपाईँ सल्लाह लिन जाँदै हुनुहुन्छ भने त्यो व्यक्ति कहाँ जानुहोस् जसले केही बुझेको जस्तै जीवन जिइरहेको छ। आमेन। वा पापीहरूले लिने बाटोमा उभिनुहोस् र यो महत्त्वपूर्ण छ, वा गिल्ला गर्नेहरूको सङ्गतमा बस्नुहोस्। आउनुहोस् त्यस्तो व्यक्तिहरूसँग सङ्गत नगरौँ जसले अरूहरूको कुरा काट्दछ। अरू मानिसहरूलाई न्याय गर्ने आलोचना गर्ने मानिसहरूसँग नबस्नुहोस्। तपाईँले त्यो लिन आवश्यक छैन। यस्तो कुराले तपाईँको हृदय भरियो भने यो विषालु हुन्छ। कहिलेकाहीँ तपाईँले त्यस्ता मानिसहरूबाट टाढा जानुपर्छ र म तपाईँलाई सत्य भन्छु, जब मैले चर्चमा मेरो जागिर छोडे परमेश्वरले मलाई पदोन्नति दिनुभयो तर मैले महसुस गरिनँ। किनभने वास्तवमा पास्टर गएको बेला मैले धेरै जसो प्रचार गरेँ र यो लगभग 3,000 सदस्यहरूको चर्च थियो र त्यसपछि म 30 र 40 र 50 र 60 व्यक्तिहरूको बैठक गर्न गएँ। मलाई पदोन्नति भएको जस्तो लागेन। म एक्लो थिएँ, सडकमा माथि र तल दौडिरहेको थिएँ र यी सबै साना साना ठाउँहरूमा जाँदै थिएँ र यो गाह्रो थियो। म एक्लो थिएँ र परमेश्वरले मलाई 5 मिनट 10 मिनट वा 1 हप्ता वा 6 महिनामा छुटकारा दिनु भएन, वर्षौँ लाग्यो। आउनुहोस्, परमेश्वरले तपाईँमा के गर्न चाहनुहुन्छ, तपाईँ मार्फत गर्न सक्नुहुन्छ, के तपाईँ विश्वास गर्नुहुन्छ, तपाईँले उहाँलाई तपाईँ मार्फत के गरेको चाहनुहुन्छ। म फेरि भन्न गइरहेको छु, के तपाईँ विश्वासयोग्य हुनुहुनेछ, के तपाईँ कठिन परिस्थिति भएर जाँदै हुनुहुन्छ, के तपाईँ परमेश्वरले तपाईँलाई जे गर्न भन्नुभएको छ त्यो गर्न जाँदै हुनुहुन्छ। यदि तपाईँ एकमात्र व्यक्ति हुनुहुन्छ भने परमेश्वरसँग टाढा जान इच्छुक हुनुहुन्छ।
यस कार्यक्रम जोइसमेन मिनिस्ट्रिजका साथीहरू र साझेदारहरूका सहयोगद्वारा सम्भव भएको हो।